آله وعترته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين ولعنة الله على أعدائهم أجمعين أما بعد فقد قال الله الحكيم في محكم كتابه المبين بسم الله الرحمن الرحيم إن الدين عند الله الإسلام وقال سبحانه وتعالى ومن يبتغ غير الإسلام دينا فلن يقبل منه وهو في الآخرة من الخاسرين ابتدائی تین مجالس میں اگرچہ بار بار یہ واضح کیا گیا کہ ہمارا عنوان کیا ہے لیکن پھر بھی بعض صاحبان ایمان کچھ میری بات کو سمجھ نہیں پائے اور کچھ بظاہر ایسا محسوس ہوا کہ میں عنوان سے ہٹ کے بات کر رہا ہوں اس لیے وہ کنفیوز رہے یہ عرض کر دوں کہ ابتدائی مجالس کے اندر ایک تیاری کی جا رہی ہے آخری مجالس کے لیے کہ جب یہ ساری الگ الگ متفرق باتیں جو کبھی کبھار تو آپ کو بالکل ہی ٹاپک سے ارریویلنٹ یا غیر متعلق لگ رہی ہوں گی یہ سب آپس میں ملا کے ایک نتیجے تک پہنچانے کی کوشش کی جائے گی اور وہی جو ہمارا عنوان ہے اسی کی وضاحت کے لیے آج بھی قرآن کریم کی ان دو آیتوں کی تلاوت کی گئی ہے جس میں ایک میں ایک ذرا پوزیٹیو انداز سے اور دوسرے میں نگیٹیو انداز سے ایک ہی میسج دیا گیا پہلے اعلان ہو رہا ہے کہ اللہ کے نزدیک تو دین صرف ایک ہے اسلام اللہ نے جسے بنایا وہ یہ صرف اسلام ہے یہی وہ دین ہے کہ جو انسان کی کامیابی اور نجات کا راستہ اور پھر وہ آیت کی جو مسلسل پہلے دن سے سرنامہ کلام کہ جو غیر اسلام پہ عمل کرے گا اس سے کچھ قبول نہ ہوگا اور وہ آخرت میں خسارہ اور نقصان اٹھانے والوں میں ہوگا تو یہ اسلام کیا ہے کہ جو انسان کو نجات دلاتا اور یہ غیر اسلام کیا جس پر عمل کرنے والا شروع میں بڑا اچھا اور کامیاب نظر آ رہا ہوتا آخر میں اسے پتا چلتا ہے کہ کتنا بڑا اس نے نقصان اٹھایا یہ اسلام اور غیر اسلام کا فرق یہ حقیقی اسلام اور جو ایک آرٹیفیشل یا فیبریکیٹڈ اسلام ہم میں سے بعض نے اپنی سہولت کے لیے بنا رکھا اس کا فرق ایک غدیری اسلام اور ایک یزیدی اسلام تو یہی باتوں کی وضاحت ہے لیکن ابھی ذرا سا متفرق انداز میں بات آگے بڑھ رہی ہے کل جہاں تک بات پہنچی تھی آج اس سلسلے کو آگے بڑھانا کہ جو حقیقی اسلام ہے وہ مرد عورت بچہ بوڑھا جوان ان سب سے یہ ڈیمانڈ کرتا ہے ان سب سے یہ تقاضا کرتا کہ اسے دین کی کوئی نہ کوئی خدمت کرنا اور پورے دین کی آخری زمانے کی خرابیوں میں سے ایک یہ خرابی کہ ولا یبقی من الاسلام الا اسمہ اسلام خالی نام کا رہ جائے خالی نام اور اسی کو اگر دوسرے انداز سے سمجھا جائے تو جابر ابن عبداللہ انصاری کا وہ مشہور واقعہ جو غالباً بلکہ غالباً کیا اس واقعے کا میسج کہ آخری زمانے کے لیے جابر اللہ کے رسول کے وہ صحابی کے جن کے اپنے حالات یا ان کی اپنی خصوصیات یا ان کا اپنا رول اسلامک ہسٹری میں اتنا امپورٹنٹ کہ اگر ہم اس کی طرف چلے گئے تو یہ مجلس کا آدھا وقت اس میں چلا جائے گا لیکن بہت مختصر آپ کو یاد دلاتے ہوئے یہ پیغمبر اسلام کے وہ صحابی ہیں جنہوں نے اس ڈیلیگیشن کو جوائن کیا تھا جو مکے میں آ کر پیغمبر کو انویٹیشن دے رہا ہے مدینے آنے کی اور جس کے نتیجے میں ہجرت ہوئی اور جس کے نتیجے میں مدینے میں پہلی اسلامک اسٹیٹ قائم ہوئی जिसको फॉलो करते हुए फिर हजरत इमाम खुमैनी रिजवानुल्लाह अलैह का वाजीम इनकलाब आया कि जिसने हमें ईरान में एक इस्लामी हुकूमत दिखाई। लेकिन अल्लाह के रसूल मदीने की तरफ जो हिजरत की तो पहली इनविटेशन जिस ग्रुप ने जाके दी उसमें जाबिर शामिल, वो जाबिर की जवानी और वो जाबिर का बुढ़ापा कि जब एक तरफ करबलाए मोहल्ला के पहले जाहिर बने और दूसरी जानिब इनके जरिए से पांचवें इमाम को पैगंबर ने अपना सलाम भिजवाया और इन बिटवीन जाबिर हदीसे किसा के एक रावी भी करार पा रहे। अब ये जाबिर इब्ने अब्दुल्लाह अंसारी मौलाए मुत्तकियान के खिलाफत जाहिरी का जमाना। जुहूर इमाम के मौजू पर तो मैं ये पूरी रिवायत पढ़ा करता हूं, आज इसका सिर्फ उतना हिस्सा जो मेरे टॉपिक से मुताल्लक। अगर कि मुझे डर लगता है कि बाद में लोग कहते हैं कि मौलाना जब आपने इतना पढ़ा तो दो जुमले और पढ़ के रिवायत को मुकम्मल ही क्यों ना कर दिया। लेकिन पहले तो अभी पहला वाला हिस्सा, सुबह का वक्त मस्जिद कूफा, नमाज सुबह की तैयारियां हैं, लोग सफों में आके बैठ चुके, जाबिर मस्जिद में दाखिल होते हैं और सीधे मौला के पास जाते हैं, या अमीरुल मोमिनीन मैंने अभी अभी एक ख्वाब देखा। आम तौर पर यह कहा जाता है कि फजर के करीब करीब जो ख्वाब देखा जाए वो अमूमन सच्चा होता है। अब यह खुद एक बहुत तफसीली और अलग टॉपिक है, इस्लाम में ख्वाब की हैसियत क्या है, अहमियत क्या है, उसकी ताबीर का क्या मसला है, सच्चा ख्वाब किसे कहते हैं, झूठा ख्वाब किसे कहते हैं, सबको छोड़ी। जाबिर इब्ने अब्दुल्लाह का यह जुमला कि मैंने अभी यह ख्वाब देखा है और मौला मैं सिर्फ आपसे चाहता हूं कि आप बताएं कि इस ख्वाब का मतलब क्या, मैं तो फैसला नहीं कर पा रहा। जाबिर अल्लाह के रसूल के उन सहाबियों में से एक है कि जिनकी अकल और दानिशमंदी की तारीफ पैगंबर इस्लाम ने की थी, खास तौर पर जब इन्होंने शादी की थी तो जिस औरत का इंतखाब किया था अपनी शरीक हयात के लिए पैगंबर ने कितना इनको प्रेस किया और इनकी कितनी तारीफ की। यह है शादी का तरीका, इस तरह से आदमी को सोच समझ के शादी करना चाहिए। मैंने कहा ना कि जाबिर के वाकयात भी इतने दिलचस्प हैं कि मैं जरा तफसील में गया तो भटक जाऊंगा। हो सकता है कि ये जुमले की तशरीह आगे चल के आए इसलिए कि हमारी मजालिस में से एक मजलिस औरतों का जो रोल होना चाहिए इस्लाम के लिए उसके बारे में होगी। फिलहाल जाबिर किसी नादान किसी नासमझ सहाबी का नाम नहीं, पैगंबर इस्लाम के पास बैठने वाले ऐसे भी थे जिनको पता ही नहीं होता था कि पैगंबर जो इतनी देर गुफ्तगू कर गए तो कह क्या रहे, बाद में आके पूछा करते थे मौला से कि इरशाद क्या फरमा रहे थे। लेकिन जाबिर की अकलमंदी की तारीफ की वो कह रहे हैं कि मेरी समझ में नहीं आ रहा, और मौला ने जाबिर का ख्वाब सुन के आखिर उसको समझाने से पहले उसकी ताबीर बताने से पहले एक ऐसा जुमला इरशाद फरमा दिया जिसकी वजह से जाबिर का ख्वाब जाबिर का ख्वाब ना रहा। जितने लोग मस्जिद में थे सब उस जानिब अटेंटिव हो गए और मस्जिद वालों का भी यह मसला ना था, मसला तो असल में हमारा और आपका बन गया, क्योंकि जैसे ही जाबिर ने अपना ख्वाब मुकम्मल किया तो मौला ने उसकी तशरीह से पहले यह कह दिया जाबिर यह तुमने ख्वाब नहीं देखा, यह तो तुमने आखिरी जमाने के हालात देखे। अब जो आखिरी जमाने की बात आई तो अब यह मसला जाबिर का ना रहा, सारी मस्जिद की दिलचस्पी या इंटरेस्ट बढ़ गए, और जैसा कि मैंने कहा उनका तो खाली इंटरेस्ट बढ़ा, मौला ने तो यह हमारे और आपके लिए कह दिया कि यह आखिरी जमाने वालों की हालत। तो जाबिर का ख्वाब था क्या, उसका पहला हिस्सा मेरे आज के इस मौजू से मुताल्लक है जिसको सामने रख के बात को आगे बढ़ाना, लेकिन कुछ और भी बातें जल्दी जल्दी उनको आप तक पेश कर दूंगा। फरमाते पहले तो जाबिर का ख्वाब सुन ली, जाबिर कहते कि मौला मैंने एक अजीबंदाज का ख्वाब देखा, ख्वाब में जरा सी एक सीक्वेंस तो होता है चाहे थोड़ी देर का सही, ये तो बिल्कुल एक अजीब सा ख्वाब नजर आ रहा था जिसके अंदर डिफरेंट सीन्स तो मेरे सामने आ रहे हैं लेकिन उनका आपस में कोई रब्त कोई रिश्ता नजर नहीं आ रहा। मौला मैंने देखा कि आसमान से लेकर जमीन तक एक इंतहाई खूबसूरत और इंतहाई कीमती कपड़ा लटकाया गया। अच्छा अब यह जमाना बदलने के साथ साथ बहुत सी चीजों की अहमियत लोग भूल गए, वरना एक जमाने खास तौर पर जो जाबिर का जमाना कपड़ा इतनी कीमती चीज माना जाता था कि इसका मुकाबला सोने और चांदी से किया जा सकता है। ये तो जब से टेक्सटाइल इंडस्ट्री बनी है और इतना आम हो गया, वो जो हमारे यहां तक किताबों में एक मसला लिखा हुआ, वो जिस जमाने के एतबार से है, वाकई उस जमाने में कपड़े की इतनी ही अहमियत, आज उस पर अमल करके तो देख लीजिए कि शौहर पर वाजिब है कि अपनी बीवी को दो जोड़े सर्दी में दे और दो जोड़े गर्मी में दे, बस साल में सिर्फ ये चार जोड़े देने उसके जिम्मेदारी। खैर, अब आज के जमाने में हो सकता है कि लंदन के एतबार से यही जुमला सही हो जिसमें दिन में चार मरतबा सर्दी और गर्मी आती, लेकिन वाकान एक जमाने के अंदर लिबास इतनी आसान चीज नहीं थी। बस मैं बहुत इधर उधर जा रहा हूं, मुझे खुद एहसास हो रहा, इससे अंदाजा कर लीजिए कि अब तक इस्लाम में खूबहा दियत, गलती से बाई मिस्टेक आपके हाथ से कोई मुसलमान मारा गया तो उसका कंपनसेशन क्या, 1000 दीनार, 10000 दिरहम या 200 लिबास। दीनार कहते हैं सोने का सिक्का, दिरहम कहते हैं चांदी का सिक्का, लिबास कहते हैं कपड़े का बना। खूबहा के अंदर यह शामिल है कि 1000 गोल्ड क्वाइन और या फिर 200 लिबास उस जमाने की बात। तो गोया कपड़ा एक इतनी कीमती चीज जैसे कहीं पे सोना दिया जा रहा हो। लेकिन ये मैं इधर उधर इसलिए चला गया कि इसके बगैर बात समझ में नहीं आई। मौला मैंने देखा कि आसमान से लेकर जमीन तक एक इंतहाई खूबसूरत और कीमती कपड़ा लटक रहा और साथ में एक मुनादी ऐलान कर रहा, अनाउंसमेंट हो रहा कि ये हर एक के लिए है, बगैर किसी कीमत के है, जिसका दिल चाहे आके इसको ले जाए। यानी जैसा मैंने कहा कि ऐसा ऐलान कि जैसे कोई गोल्ड तकसीम किया जा रहा। और मौला ये ऐलान सुन के लोग दौड़े दौड़े भी चले आ रहे हैं, लेकिन अजीब बात यह है कि मैंने देखा हर आने वाला करीब आया, देने वाला तो पूरा कपड़ा दे रहा है और आने वाले ने सिर्फ एक छोटा सा टुकड़ा काटा और उसे लेके चला गया। एक तरफ ये कपड़ा भी बदनुमा और बदसूरत हो गया, दूसरी जानब मैंने सोचा कि छोटे से कपड़े का ये करेगा क्या, इसके किस काम आएगा ये। अब बस मेरा मौला, मेरी आंखों के सामने मंजर बदल गए, यही तक मेरा मौजू था, बाकी वाली बातें बहुत जल्दी जल्दी। और मौला मैंने देखा कि सोने के बने हुए दो पिंजरे, ऐसे केजिस जिसमें जानवर रखे जाते हैं, दूर से नजर आ रहे हैं और वहां से एक बहुत ही बेहतरीन दिलकश किस्म की आवाज भी आ रही है परिंदों की। यह वो नेचुरल म्यूजिक है कि जिसकी इस्लाम में इजाजत, मौसीकी रूह की गिजा। यह नारा तो बहुत ज्यादा लगाया जाता, लेकिन कौन सी मौसीकी, उसमें एक यह है परिंदों का चहचहाना। मौला मैं दौड़ के गया कि इतनी खूबसूरत आवाज है और इतना खूबसूरत और कीमती गोल्डन केज, तो परिंदा कितना अच्छा हो। वहां गया, झांक के देखा तो खाली। और या अमीर अल मोमिनीन, अभी मैं हैरान, उस ख्वाब में हैरान खड़ा हूं कि एकदम मंजर बदला और मैंने देखा कि मेरे सामने कुछ बहुत ही ताकतवर किस्म के जानवर आ रहे हैं और कुछ बहुत ही कमजोर जानवर, और कुछ लोग इस फार्म में दाखिल हुए जानवरों का दूध दोहने के लिए, लेकिन वह ताकतवर जानवर जिनके थन दूध से भरे हैं वहां तो कोई जा ही नहीं रहा, और जो बेचारे कमजोर जानवर जिनसे खड़ा होना मुश्किल, जिनके थनों में दूध का खतरा नजर नहीं आ रहा, मैंने देखा कि आने वाले उसी में से दूध हासिल करने की कोशिश कर रहे हैं। अभी मैं हैरान था कि एकदम मंजर बदला, अमाला मेरे सामने सोने के बने हुए बड़े कीमती तालाब, स्विमिंग पूल जैसा होता है ना, सोने का बना, बहुत ही खूबसूरत, बहुत ही कीमती, देखने ही में बड़ा अट्रैक्टिव और अपीलिंग। करीब गया तो उसमें पानी नजर नहीं आया, कूड़ा करकट गार्बेज और घास काई, क्या इसके लिए ऐसे तालाब बनाए जाते। और मौला भी मैं हैरान और परेशान खड़ा था कि मैंने एक मर्तबा देखा, मंजर बदल गया, ये कैसा ख्वाब में देख रहा कि मैंने देखा कि मेरे सामने कुछ बीमार लोग हैं और कुछ सेहतमंद लोग। दुनिया भर का तरीका यह है कि सेहतमंद और हेल्दी विजिट करते हैं बीमारों को, यहां मैंने देखा कि बीमार लोग हैं और उनको जाना पड़ रहा है सेहतमंद लोगों को विजिट करने के लिए। और अभी मैं हैरान था कि यह कैसा उल्टा निजाम मैं देख रहा हूं, अंधेर नगरी चौपट राजा के एक मर्तबा मैंने देखा कि एक बहुत बड़ा कैटल फार्म है जिसमें बहुत सारे जानवर, लेकिन हर जानवर के दो सर, और वहां बड़ी कसीर तादाद में घास या ग्रास है, और यह अजीब जानवर खुदा मालूम इनके स्टमक या मेदे या पेट कैसे, कि दोनों मुंह से वो खा रहे हैं और उसके बावजूद इनका पेट नहीं भरता। और अचानक मैंने देखा कि एक बहुत ही ताकतवर लहीम शहीम इंतहाई हाइट वाला आदमी खड़ा, उसके सीधे हाथ पर भी पानी का एक तालाब है और उल्टे हाथ पर भी पानी का एक तालाब। सीधे हाथ वाला सोने का बना है, उल्टे हाथ वाला तांबे या कॉपर का बना, और एक बहुत बड़ा कंटेनर उसके हाथ में है जिससे वो एक तालाब का पानी दूसरे तालाब में डाल रहा, और बिजली की तरह से वो तेजी से काम कर रहा। उल्टे हाथ के तालाब से कंटेनर से पानी भर भर के सीधे हाथ के तालाब में डाल रहा। लेकिन अजीब बात यह है कि ना ये तालाब खाली होने पाता है, ना वो तालाब भरने पाता है, और मेरी आंख खुल गई। कैसा ख्वाब था। अच्छा, इसमें मेरे आज के टॉपिक से रिलेटेड फकत पहली बात, लेकिन बाकी बातें जल्दी जल्दी मैंने बयान कर दी। मौला ने जैसे ही जाबिर का ख्वाब सुना, एक मर्तबा कहा, जाबिर तुमने ख्वाब नहीं देखा है, आखिरी जमाने के हालात देखे, ये तो आखिरी जमाने में होने वाला। अब तो सारी मस्जिद कूफा मौला की जाने मुतवज्जे होगी। मौला, इन बातों का आखिरी जमाने से क्या ताल्लुक। कहा कि है जाबिर सुनो, और ऐसे सवाल करने वालों तुम भी तवज्जो दो, जिस जमाने के अंदर ये बातें पेश आएंगी समझ लो वो आखिरी जमाना। क्या बात है। कहा कि जाबिर, ये जो तुमने कपड़े की बात की, ये आखिरी जमाने में इस्लाम की हालत बन जाएगी। अल्लाह का सबसे कीमती तोहफा नस्ल इंसानी के लिए लास्ट एंड फाइनल मैसेज, जो दुनिया में भी तरक्की दिलवा रहा है और आखिरत में भी नजात दिलवा रहा। और ऐलान है कि जो चाहे इस्लाम ले ले, कुलु ला इलाहा इल्लल्लाह तुफले हु, और कामयाबी हासिल करे। और ऐसा भी नहीं कि लोग इस्लाम को नजरअंदाज कर रहे हैं, दौड़ के आ रहे हैं। इस वक्त भी कितनी कसीर तादाद, 2 अरब या 2 बिलियन से ज्यादा दुनिया में मुसलमान, लेकिन आने वाला आएगा आखिरी जमाना वो होगा कि पूरा इस्लाम लेने को कोई तैयार नहीं, अल्लाह तो पूरा इस्लाम दे रहा, हर आदमी आकर अपने आप को सूट करने वाला टुकड़ा इस्लाम में से काट के ले जाए। इतना इस्लाम हमें चाहिए जो हमारे फेवर में और जो हमें फायदा दे रहा। फायदे से मकसद दुनियावी फायदा। बस इसी जुमले की थोड़ी तशरीह करके आज मौजू को आगे बढ़ाना है। पहले दूसरी बाकी 6 बातें जल्दी जल्दी सुन ले। और आए जाबिर, वो जो तुमने देखा कि बड़े कीमती और खूबसूरत किस्म के सोने के पिंजरे हैं, और उसमें से आने वाले परिंदे की आवाज या मेलोडी बेहतरीन है, करीब जाके देखो तो कुछ भी नहीं है, खाली आवाज ही आवाज है। ये आखिरी जमाने में वफादारी और अमानत की हालत हो जाएगी। हर आदमी तारीफ करेगा वफादारी और अमानत की, लेकिन दुनिया में ढूंढे से भी कहीं वफादारी और अमानत नजर नहीं आई। भाई भाई के हक में बेवफा और खाइन बन रहा, औलाद वालिदैन के हक में बेवफा और खाइन बन रहे, जो आज का टॉपिक बनने वाला है उसका जुमला भी कह दू, हत्ता वालिदैन तक अपनी औलाद के हक में बेवफा और खाइन बन रहे। शौहर और बीवी का ऐसा अजीम रिश्ता, शौहर बीवी के लिए और बीवी शौहर के लिए, लेकिन तारीफ हर जगह होगी वफादारी और अमानत की, वजूद कहीं नजर नहीं आएगा जैसे पिंजरे खाली। और आए जाबिर, वो आखिरी जमाने के हुक्मरान होंगे जिन्हें तुमने देखा, वो जो कुछ ऐसे जानवर जिनके थन दूध से भरे हुए हैं, छलक रहे, कुछ बिल्कुल बेचारे कमजोर है, कतरा दूध नहीं। ये आखिरी जमाने के हुक्मरान होंगे कि पैसे वाले, असर और रसूख वाले ताकतवर लोग, जिनकी अपनी लॉबीज होती हैं, इतना पैसा कि उनको खुद भी हिसाब नहीं पता, लेकिन उनपे कोई टैक्स लगाने की हिम्मत नहीं करेगा। जो टैक्स लगेगा बेचारे उन्हीं गरीब लोगों पर जो पहले ही मरे जा रहे हैं टैक्स के बोझ से। ये आखिरी जमाने के हुक्मरान जब ऐसे बददियानत और बेईमान बन के रह जाएंगे। और आए जाबिर, वो जो तुमने देखा वो आखिरी जमाने के साहिबान इल्म की हालत होगी, कि जो सोने के बेहतरीन तालाब पानी नहीं है बल्कि उसके अंदर कूड़ा करकट और काई है। यह आखिरी जमाने के साहिबान इल्म या उलमा की एक बड़ी तादाद की हालत होगी। बातें भी सुनो तो इतनी अट्रैक्टिव और इंप्रेसिव, लिबास से देखो, चेहरे से देखो, वाकई तुम्हें देख के खुदा याद आ जाए, लेकिन उनके अंदर झांक के देखो तो ना कोई कैरेक्टर है, ना तकवा है, ना किरदार। और आए जाबिर, वो जो तुमने बीमार और सेहतमंद लोगों को देखा, यह आखिरी जमाने के अंदर गरीबों और मालदार लोगों की हालत होगी। सेहतमंद को गरीब के पास, बीमार के पास जाना, बीमार को नहीं जाना होता है सेहतमंद के पास। जिनके माल में गरीबों का हक वाजिब हो गया, चाहे वो खुमस हो, चाहे वो जकात हो, चाहे वो सदका हो, चाहे वो रद्द मजालिम हो, पैसे वाले की जिम्मेदारी है कि वो गरीब के दरवाजे पे जाके उसका हक पहुंचाए। उसका हक है, कोई एहसान नहीं किया जा रहा उस पर, लेकिन जिसका हक है उस पर गरीब को साहिबाने दौलत का दरवाजा खटखटाना पड़ेगा, हर एक के सामने हाथ जोड़ना पड़ेंगे, हर एक से दरखास्त करना पड़ेगी अपना हक लेने के लिए। जो हमारे यहां का एक नेचर, उसके एतबार से कल भी तस्किरा आया, आज भी एक जुमला अर्ज कर दू, जो अक्सर सरकार अल्लामा जीशान हैदर जवादी रिजवानुल्लाह अलैह फरमाते कि देखिए खुमस भी एक मोमिन के माल में वाजिब, खुमस के नाम पर 10 पाउंड नहीं देगा और अगर डोनेशन की बात हो तो 100 पाउंड दे देगा। इसके बहुत सारे रीजन होते होंगे, लेकिन वन ऑफ द रीजन यही चीज कि खुमस चाहे आप 10 पाउंड दें, चाहे 1000 पाउंड दें, इतनी बड़ी रकम भी दें, लेकिन जो नायब इमाम या मर्जे ले रहा या उसका नुमाइंदा, जो उसका हक बन रहा है, आपको झुक के देना पड़ेगा। और डोनेशन जो है उसके अंदर आप चौड़े होके देंगे, हर जगह आपके नाम का ऐलान होगा, आपकी सुपरमेसी का इजहार होगा। तो मसला अल्लाह को खुश करने या जन्नत कमाने का नहीं है, मसला इसके जरिए भी अपने नामो नमूद अपनी शोहरत का है। तो खुमस में ना कोई नामो नमूद बनता है ना कोई शोहरत बनती, और डोनेशन के अंदर एक हैसियत बनती है कि आप फला साहब ने 100 पाउंड दिए, जो मुखलिस देने वाले उनकी बात नहीं हो रही। जैसा कि मैं 2 दिन पहले एक जुमला कह रहा था, वक्त की वजह से छोड़ दी, वो जुमला क्या था, मैंने कहा था शराबी और नमाजी में एक बहुत बड़ा फर्क होगा, मुझे चीजें याद रहती है लेकिन कभी घड़ी मेरा साथ नहीं देती। और वो फर्क ये कि शराबी जब शराब पिएगा तो अक्कल इम्कान कोशिश करेगी कि साथ वालों को मिला के शराब पिए, और अगर कोई बहुत ही पाबंद नमाज भी है, दोस्तों के बीच में बैठा, वक्त नमाज आया, कहेगा भाई 5 मिनट की इजाजत दीजिए अभी नमाज पढ़ के आ रहा हूं, ये नहीं कहेगा कि आओ भाइयों वक्त नमाज हो गया मैं नमाज पढ़ रहा हूं तुम भी नमाज पढ़ो। शराबी अपने शराब में सबको शामिल करेगा, नमाजी अगर अव्वल वक्त का पाबंद नमाज भी है तब भी इसी को बहुत बड़ा कमाल समझेगा कि मैं जाके खुद नमाज पढ़ के आ रहा हूं। ये चीज अम्र बिल मारूफ या मकसद करबला के हवाले से आगे चल के आने वाली, लेकिन एक बात आ गई थी ह्यूमन साइकोलॉजी, मोमिन के मिजाज और मोमिन की फितरत की। उसमें मेरा मौला कह रहा कि जब पैसे वाला बजाय इसके कि गरीब के घर में जाकर उसे ढूंढ के उसका हक पहुंचाए, वो भी ये तवक्को करेगा कि जिसे चाहिए वो आए मेरे पास, मेरी खुशामद करे कि ऐ सेठ साहब जरा सा कुछ खुमस और सहमे सादात मुझे भी मिल जाए। ये तुमने देखा कि बीमार सेहतमंद लोगों को विजिट कर रहे हैं, और वो जो तुमने देखा कि ऐसे जानवर हैं कि 2 सर हैं तो 2 मुंह हैं, दोनों से वो घास और सब्जा खा रहे हैं, पेट फिर भी नहीं भर रहा, ये आखिरी जमाने के पैसे वालों और बिजनेसमैन की हालत होगी। पैसा जमा करना है हलाल से भी हराम से भी, जायज भी नाजायज भी, अल्लाह को खुश करके भी शैतान को राजी करके भी, फिर भी हवस पूरी नहीं होगी, फिर भी पेट नहीं भरेगा। और आए जाबिर वो जो तुमने आखिर में जिसको देखा वो किसी और को नहीं देखा, मलकुल मौत को देखा, उसके सीधे हाथ पे आखिरत थी, उल्टे हाथ पे दुनिया थी। अगरचे हजरत आदम से लेके कयामत तक मलकुल मौत का तो काम ही यह है कि रूहों को कब्ज करे, इस तफसील में पड़े बगैर कि वो अकेले काम करता है कि पूरा टीम वर्क है कि क्या, इसको एक तरफ रख दी, ये मलकुल मौत का काम। लेकिन आखिरी जमाने में मलकुल मौत जितना बिजी होकर रह जाएगी, इस कसरत के साथ मौतें होंगी। सुनामी तो खाली एक ऐसा वाकया जिसका नाम लेकर रिवायत में तस्करा नहीं है, जो 2 दिन से लोग पूछ रहे हैं, हल्का सा एक इशारा है जो बात की एक मजलिस में आएगा, लेकिन इस किस्म के कसीर वाकयात आखिरी जमाने में पेश आएंगे। पहले मलकुल मौत को एक सवारी को एक्सीडेंट करा के रूह कब्ज करना, तो क्या सवारी होती थी, घोड़ा, ठोकर खा के गिरा, उसने सवार की रूह कब्ज कर ली। और अब अगर वो सवारी को गिराएगा तो जंबू जेट या सुपर जंबू जेट में 500 से 800 आदमी आते हैं उसके हाथ। लेकिन खाली इतनी बात नहीं, आखिरी जमाने की एक निशानी है कि नहीं, कि इतनी बड़ी एक जंग दुनिया में वाकई होगी कि जिसमें दुनिया की 2/3 आबादी, कुछ चीज है 2/3, 2/3 आबादी इस दुनिया की मारी जाएगी। मलकुल मौत गोया एक एक रूह नहीं निकाल रहा है, बाकायदा कंटेनर में भर भर के लोगों को इस दुनिया से आखिरत में पहुंचा रहा। आखिरी जमाने में इस कसरत से मौतें हों, 2/3 आबादी, आपको याद होगा ना कि एक रावी ने जाके इमाम मोहम्मद बाकिर अलैहिस्सलातु वस्सलाम ये सवाल पूछा था ना कि फर्जंदे रसूल दुनिया में वो कौन सा वाकया कि जब दुनिया की एक तिहाई आबादी मरी, इमाम ने कहा अब तक ऐसा नहीं हुआ, आखिरी जमाने में होगा। अब तक जो ज्यादा से ज्यादा रेशो बनता है या परसेंटेज, वो एक चौथाई आबादी का है, 25%। और वो भी इसलिए कि दुनिया में सिर्फ चार ही आदमी थे, आदम थे, हव्वा थी, हाबील थे, काबिल मलून था, चार में से एक मारा गया तो ये कहा गया कि 25% दुनिया मारी गई। लेकिन आखिरी जमाना वो होगा जब एक तिहाई नहीं दो तिहाई दुनिया मरेगी। लेकिन इस तरह से कि समझाने के लिए अल्लाह के रसूल ने एक मिसाल दी थी, ये सही बुखारी में भी है और बिहार में भी, एक ही रिवायत, कहा कि आखिरी जमाने में अगर एक परिंदा 70 दिन तक मुसलसल 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 उड़ता रहे बगैर कहीं रुके नॉन स्टॉप, तो उसे एक बालिश जमीन नजर नहीं आएगी। 70 दिन वो उड़ रहा है मुसलसल, एक बालिश जमीन उसको नजर नहीं आ रही। मजमे ने हैरान होकर कहा या रसूल अल्लाह इसका मकसद क्या? कहा कि इस कसरत के साथ जमीन पे लाशें और डेड बॉडीज पड़ी होंगे, लाश पे लाश, लाश पे लाश, लाश पे लाश, लाश पे लाश, कि 70 दिन एक परिंदा उड़ रहा और एक बालिश नंगी जमीन उसको नजर नहीं आएगी। अच्छा थोड़ा बहुत बहुत स्मॉल स्केल पे हम लोग लेट 90s तक ये मंजर देखते थे, बहुत स्मॉल स्केल पर, कब? हज के दौरान मीना में, जहां जानवर को जबा करते थे। अब तो वो सिस्टम ही बदल गया, लेकिन पहले यही तो होता था कि इस कसरत के साथ मैदान हज में या मैदान मीना में बकरे कटे पड़े हैं कि हम अपना वाजिब फरीजा अंजाम देने जा रहे हैं, और इतनी जगह नहीं मिलती है कि पैर रख सके, बकरे के पेट के ऊपर पैर रखते हुए आगे बढ़ना होता, लेकिन वह छोटा सा स्लॉटर हाउस उसकी हालत है। और आखिरी जमाने में यह सारी दुनिया ऐसा स्लॉटर हाउस बन के रह जाएगी कि दो तिहाई आबादी मारी जाएगी। सुनामी में जो डेथ हुई है वो यकीनन फर्स्ट वर्ल्ड वॉर और सेकेंड वर्ल्ड वॉर के बराबर ही, उससे भी शायद ज्यादा। लेकिन अभी वो वक्त आया नहीं कि 70 दिन एक परिंदा उड़े तो इतनी लाशें जमीन पर हो, पूरी कवरिंग हो जाए जमीन के ऊपर लाशों की। है जाबे, ये आखिरी जमाने के हालात, जब मलकुल मौत को इस कसरत के साथ काम करना पड़ेगा कि जैसे कंटेनर में रूहें भर भर के यहां से वहां भेज रहा। लेकिन जाबिर को जो हैरत थी इस बात पर, न ये तालाब खाली होता है न वो भरने पाता, लेकिन इतनी मौतों के बाद भी दुनिया वैसी ही भरी की भरी नजर आएगी और आखिरत तो खैर रहेगी ही खाली। आखिरत तो इतनी बड़ी है कि वो तो खैर भर ही नहीं सकती है। बाद मुसलमानों ने फिर उसको भरने के लिए परवरदिगार के पैर को हरकत दी, जो जहन्नम में गया तो जहन्नम पुकारी कि अब मेरा पेट भरा। लेकिन खैर, वापस आइए जाबिर के वाकये के पहले हिस्से पर। अरे जाबिर, आखिरी जमाने में हालत ये होगी कि इस्लाम भी लोगों को पूरा नहीं चाहिए और पूरा छोड़ना भी नहीं। भाई नहीं चाहिए इस्लाम छोड़ दो, ऑप्शन है तुम्हारे पास, सारी दुनिया के कवानीन तुम्हारे फेवर में है, हर आदमी का यह राइट है कि वह कौन सा रिलीजन चूज करे, कौन सा इख्तियार करे, कौन सा छोड़ दे। नहीं, पूरा इस्लाम छोड़ेंगे भी, इसलिए कि आखिरत और कब्र में भी तो कुछ फायदा चाहिए, वह इसी से मिलेगा, और पूरा इस्लाम लेने को भी तैयार नहीं, खाली उसका एक टुकड़ा काटेंगे जो अपने आप को फेवर कर रहा, टेलर मेड इस्लाम। जाएंगे उलमा के पास और कहेंगे कि ऐसा इस्लाम बना के दीजिए जो हमें सूट कर रहा। इस्लाम और मोमिन का रिश्ता मरहूम आयतुल्लाह खुई ने एक बहुत ही छोटे बच्चे को गोया समझाने के लिए एक मिसाल दी थी। इस्लाम और मोमिन का रिश्ता कपड़े और पहनने वाले का रिश्ता नहीं है, पानी और बर्तन का रिश्ता एक रिश्ता होता है कि पहनने वाले का और कपड़े का रिश्ता। वो क्या? कि आप कपड़ा लेके दर्जी के पास गए, कहा कि ये मैं हूं, मेरी फिटिंग के मुताबिक इस कपड़े को सी के दे दी। चुनाचे लंबा आदमी, छोटा आदमी, मोटा आदमी, दुबला आदमी, हर एक के एतबार से वो उस कपड़े को काटता, जैसी उसकी फिटिंग होती है उस साइज का सी के देता। ये नहीं है रिश्ता मोमिन का और इस्लाम का, वो पानी का और बर्तन का रिश्ता। कि पानी की खासियत यह है कि जिस बर्तन में डालो जैसा बर्तन होगा पानी अपने आप को वैसा बना लेगा, गिलास में डालो तो गिलास जैसा बनेगा, जग में डालो तो जग जैसा बनेगा, बाल्टी में डालो तो बाल्टी जैसा बनेगा, लोटे में डालो लोटा जैसा बनेगा। हम है पानी, इस्लाम है बर्तन। जिस वक्त इस्लाम हमसे जैसी डिमांड करे हमें वैसा बन जाना चाहिए, ना ये कि कपड़ा लेके जा रहे हैं दर्जी के पास कि जी इसे हमारी फिटिंग के मुताबिक सी के तैयार करो। मौला फरमाते हैं कि जाबिर आखिरी जमाने में हो गई कि पूरा इस्लाम छोड़ना भी नहीं है, 2 बिलियन आदमी कह रहे हैं कि वी आर मुस्लिम, और पूरा इस्लाम इख्तियार भी नहीं करना है। अगर पूरा इस्लाम छोड़ दें तो दिल में जो एक जरा सा खतरा है कि कब्र और कयामत में तो इसके अलावा और कोई काम आने वाला नहीं है, इसे छोड़ दिया तो वहां क्या होगा। और अगर पूरा इस्लाम इख्तियार कर लिया तो इस दुनिया के जो ऐशो आराम, ये जो चट्टे मट्टे हैं, ये सारे तर्क करना पड़ेंगे, ना ये मुमकिन है ना वो मुमकिन है। तो इस्लाम लो, लेकिन ऐसा कि तुमने इस्लाम से कपड़े को टुकड़े को काटा वो तुम्हारे किसी काम नहीं आए, ऐसा नाकिस ऐसा नामुकम्मल इस्लाम किसी काम नहीं आएगा। और दूसरी जानिब तुमने इस्लाम को बदनुमा कर दिया, जिस दूसरे अल्फाज में कहिए तुमने इस्लाम को बदनाम कर दी। जब आपके मुल्क का रहने वाला जॉर्ज बर्नार्ड शाह ये कहता, गर्चे वो प्योर इंग्लैंड इंग्लिश तो नहीं था, स्कॉटिश था, कि जब मैं इस्लाम को देखता हूं तो इससे बेहतर कोई मजहब मुझे नजर नहीं आता, और जब मैं मुसलमानों को देखता हूं तो इससे ज्यादा बदतर मजहब मुझे कोई नजर नहीं आता। तुमने फकत अपने वेस्टेड इंटरेस्ट के इस तरह से इस्लाम के अंदर काट छांट की है कि जितना तुम्हें मिला वो तुम्हारे किसी काम का ना रहा, मगर इस्लाम बदनाम हो गया। और इसमें जो मैं बात कह रहा था कि आप जिसे देख ली पैसे वासे वाले को इस्लाम का वो मसला बहुत पसंद आएगा, गरीब आदमी को इस्लाम का मसला बहुत पसंद आएगा कि खुमस और ज़कात वाजिब। लेकिन जरा इसके दिन फिरने दीजिए, खुद इसे साहिब दौलत बनने दीजिए। अब कल तक खुमस खुमस की दुहाई देने वाला आज कहेगा कुरान में कहां लिखा है खुमस। शौहरों को वो हदीसें तो बड़ी पसंद आएंगी कि अगर गैर खुदा को सिजदे की इजाजत होती तो बीवी से कहा जाता कि शौहर के आगे सिजदा करें। लेकिन जहां पे वो जिम्मेदारियां बताई गई हैं कि शौहर का फरीदा और जिम्मेदारी क्या होती है, वो वाला इस्लाम उनको नहीं चाहिए। बीवियों को ये तो बहुत पसंद आएगी जिसमें पैगंबर ने कहा तुम में बेहतरीन मर्द वो है जो अपनी बीवी के हक में बेहतरीन। साद इब्ने मास का वाकया हर औरत ज़बानी याद करके रखेगी, जहां जरूरत पड़ेगी उसे कोट किया जाएगा, लेकिन वो सब भूल जाएगी। पैगंबर ने फरमाया कि आए फातिमा, अगर किसी औरत के बारे में मुझे पता चले कि उसका शौहर उससे नाराज था तो मैं उसकी नमाज जनाजा भी नहीं पढ़ाऊंगा। वालिदैन को ये मसला तो इस्लाम का बहुत ही अच्छा लगेगा आखिरी जमाने में कि अगर किसी औलाद ने अपने वालिदैन को तकलीफ पहुंचाई तो वह आंख हो जाएगा। और हर रमल्लाहु रिहल जन्ना अला सलासा, जन्नत उस चीज का नाम है कि उसकी खुशबू 70,000 मिल जाती है। लेकिन 3 ऐसे हैं कि अल्लाह ने जन्नत तो जन्नत, स्मेल ऑफ द पैराडाइज या खुशबू जन्नत भी इन पर आराम की। और उनमें 3 में न सिर्फ यह कि पहला एक बल्कि सबसे पहला है आके वालिदैन, जिसने अपने वालिदैन को अजियत पहुंचाई। लेकिन यही वालिदैन ये भूल जाएंगे कि सादिक आले मोहम्मद इमाम जाफर सादिक अलैहिस्सलातु वस्सलाम यह इरशाद फरमाया कि जैसे अगर औलाद वालिदैन का हक अदा ना करे तो औलाद आंख हो जाती है। बाद वालिदैन ऐसे हैं जो कयामत में आके औलाद लिखे जाते हैं। घबरा के रावी न, रावी के लिए भी एक नई बात थी, कहा मौला मैंने तो आज तक ये बात नहीं सुनी। घबरा के रावी ने कहा मौला ये कौन लोग, कहा कयामत के दिन कुछ गुनाहगार लाए जाएंगे और एक मर्तबा उनका नामा आमाल खोला जाएगा, पता चला ये गुनाह ये गलती ये नाफरमानी, परवरदिगार ने एक मर्तबा फैसला सुनाया कि ले जाओ इन्हें जहन्नम की जाने। 4 दिन के बाद आज कयामत और जहन्नम ये 2 लफ्ज मेरी जबान पे आए हैं, लेकिन अभी आगाज है, अभी तो देखिएगा, आज नहीं इसके बाद। लेकिन جب وہ جانے لگے تو ایک مرتبہ رکے، خدا بندہ تو نے جو فیصلہ کیا ہم اس سے سیٹسفائی، لیکن ایک کمپلین ہماری، قیامت کا خوف اپنی جگہ پر، لیکن جو بھی وہاں کی پروسیڈنگ ہوں گی وہ اتنے اچھے ایٹموسفیئر میں ہوں گی کہ بڑے سے بڑے گناہگار کو بھی غلط سلط باتیں کہنے کی ہمت بھی پڑے گی، وہ ڈر اپنی جگہ پر، لیکن جہاں حساب کتاب لیا جا رہا وہاں کا ایٹموسفیئر بہت ہی پلیزنٹ ٹائپ کا ہوگا، تبھی تو ایسے گناہگار بھی ہوں گے جو نامہ اعمال ہی کا انکار کر دیں گے، یہ غلط ہے، نامہ اعمال ہمارا ہے ہی نہیں، فرشتوں نے ہمارے ساتھ فراڈ کیا، پھر ہاتھ پاؤں بولیں گے تو ان کو خاموش ہونا پڑے گا، مگر یہ بات کہنے کے لیے کتنی ہمت چاہیے قیامت کے دن، اس لیے کہ اللہ ایسا ماحول بنائے گا، وہ دنیا کا دربار نہیں ہے جہاں سے رسول کی بیٹی بھی روتی ہوئی واپس آئی، اس احکم الحاکمین کا دربار ہے کہ جو ارحم الراحمین بھی، گناہگار نے کہا خدا بند ہم خود اپنی غلطی مانتے ہیں، نو آرگومنٹ نو ایکسکیوزز، لیکن ایک بات، یہ جو آج ہم جہنم میں جا رہے ہیں تو ہمیں اس جہنم میں لے جانے والا بھی کوئی ہے، اور تیرے ان عدل کا تقاضا یہ کہ جو سبب بنا جس کی وجہ سے ہم جہنم میں جا رہے ہیں اس کو بھی تو وہ سزا دی جائے، کہا کون ہے؟ کہا ہمارے پیرنٹس، فرشتوں سے کہا کہ بلا کے لاؤ ان کے والدین، والدین آئے، خدا بندہ ابھی تو ہمارا حساب کتاب کا مرحلہ نہیں، ہمیں کیوں بلایا گیا؟ کہا تمہاری اولاد نے تمہارے خلاف یہ کمپلین یہاں لکھوائی کہ تم نے اپنی اولاد پہ ظلم کیا، ایک مرتبہ گھبرا گئے، غصے میں آ گئے، خدا بندہ تیرے سامنے بھی کوئی اس طرح سے جھوٹ بولتا؟ ہم نے اپنی اولاد پہ ظلم کیا، خدا بندہ اپنی اولاد کو بنانے کے لیے تو ہم نے اپنے آپ کو مٹا دیا، خود چاہے روکھا سوکھا کھایا ان کو بہترین غذا مہیا کر کے دی، خدا بندہ ہم تو گھاس پھوس کھا لیا کرتے تھے، بڑھاپے میں ویسے ہی آدمی سلاد پہ چلا جاتا، روٹی چٹنی کھا لیتے تھے، اس کو بہترین پیزا اور بہترین برگر جو اس نے کہا مانگا اس کو ہم نے لا کے دیا، خدا بندہ ہم نے خود پھٹے پرانے کپڑے پہنے، اس کو زمانے کے اعتبار سے بہترین لباس پہنایا جس میں جین کا پھاڑنا بھی فیشن میں شامل ہوتا، خیر ہم نے پھٹے پرانے کپڑے کسی اور سینس میں پہنے، جو اس نے کہا وہ لباس اس کو پہنایا، خدا بندہ چاہے ہم خود دنیا میں تعلیم کے اعتبار سے ترقی نہ کر سکے ہوں، اس کو دنیا کی بہترین یونیورسٹیز میں ہم نے پڑھوایا، خدا بندہ اولاد کا فیچر بنانے کے لیے ہم نے اپنے آپ کو اجاڑ لیا، ہجرت اختیار کی، مائگریشن کیا، در بدر ہوئے، فیملی کو چھوڑا تاکہ یہ ان کا ایک فیچر بن کے رہ جائے، ایسی جگہ لے جا کے ایسا پاسپورٹ دلو، ساری سہولتیں تو دی، ہم نے جوانی کے مزے نہ کیے، ان کو ہر مزہ کروایا، آج یہ کیسے کمپلین کر رہے ہیں؟ اب وہ خدا کے یہاں جو عدالت ہے اس میں ہر آدمی کو بولنے کا حق، خدا نے کہا کہ اے بیٹے اور بیٹی اور تم جواب دو، تمہارے والدین نے تو اپنا اسٹیٹمنٹ دے دیا، تم کیا کہتے ہو؟ کہا خدا بندہ ہم یہی کہتے ہیں جو ہمارے پیرنٹس کہہ رہے ہیں، بالکل سچ، خود روکھی سوکھی کھائی ہمیں بہترین کھانا دیا، خود پھٹے پرانے کپڑے پہنے ہمیں بہترین لباس دیا، خود ٹوٹے پرانے مکان میں زندگی گزاری ہمارے لیے بہترین مکان، چاہے مورگیج چاہے لون لے کر دیا، خود چاہے 24 گھنٹے میں 18 گھنٹے محنت کی ہمارا کیریئر بنا کے، ساری باتیں صحیح، لیکن اس میں خدا بندہ یہ تو کہیں شامل نہیں کہ ہماری آخرت بنانے کے لیے اور ہمیں جنت دلوانے کے لیے بھی انہوں نے کوئی محنت کی، یہی تو ہماری کمپلین ہے کہ دنیا کا اچھا کھانا دیا، دنیا کا اچھا لباس دیا، دنیا کا اچھا مکان دیا، دنیا کی اچھی تعلیم دی، ہماری آخرت کے لیے کیا کیا؟ خداوندہ جب اس دنیا میں ہم آئے تھے ہم تو کچھ نہیں جانتے تھے، والدین نے جو سکھایا ہم سیکھتے چلے گئے، انہوں نے بتایا کس ہاتھ سے کھانا کھاتا ہم وہ اس ہاتھ سے کھانے لگے، کس کو کس طرح سے سلام کرنا ہم اس کو اس طرح سلام کرنے لگے، کون بڑا ہے کون چھوٹا ہے، کس طرح کپڑے پہننا، کس ماں، جو وہ بتاتے گئے ہم سیکھتے گئے، بعد میں چاہے ہم نے اپنی وجہ سے تبدیلیاں کی ہوں لیکن بہت سی پرانی باتیں رہ گئی، کیا انہوں نے یہ بتایا کہ آخرت کیا ہے، جنت کیسے ملتی ہے، خدا کس سے راضی ہوتا ہے، خدا کس سے ناراض ہوتا ہے، کیا انہوں نے ان میں سے کوئی ایک بات بتائی؟ اے خدا جب وہ ساری باتیں سکھائی تھی، اگر یہ باتیں سکھاتے تو ہم یہ بھی سیکھتے چلے جاتے، یہی تو ہماری کمپلین ہے، اب مسئلہ یہ نہیں ہے کہ والدین کچھ کہہ رہے اولاد کچھ کہہ رہی، مسئلہ یہ ہے کہ خدا نے آخر کس کی بات کو مانا، کیا والدین کی بات کو مانا کہ ہم نے اپنی اولاد کے لیے اتنی سیکریفائس دی ہے، یا اولاد کی بات کو مانا؟ امام فرماتے ہیں کہ پروردگار کی بارگاہ سے اعلان ہوا کہ اے والدین، تمہاری اولاد نے بالکل سچ کہا، اور آج اگر یہ میری ناراضگی کا نشانہ بن رہے ہیں تو اس میں پورا پورا حصہ تمہارا، چنانچہ جہاں یہ جا رہے ہیں اپنے گناہ کی وجہ سے، وہاں تمہیں بھی بھیجا جائے گا چاہے تم نے وہ گناہ نہ بھی کی ہو. امام امام فرماتے ہیں یہ ہے آق اولاد. واقعا دیکھیں آج اپنی اولاد کی دنیا بنانے کے لیے ہم کیا کچھ کرنے کو تیار نہیں. اولاد کسی پرابلم میں آ جائے، کسی تعلیم میں تھوڑا پیچھے رہ جائے، کسی اچھی جگہ ایڈمیشن نہ مل رہا ہو، ہم ادھر سوچ چلاتے ہیں، ادھر پیسے خرچ کرتے ہیں، ادھر کانٹیکٹ کو حرکت میں لاتے ہیں، ادھر معلومات کرتے ہیں. اور آخرت کے حوالے سے تو بات یہ کہ اگر کوئی آگے بڑھ کر خود ہماری اولاد کی آخرت بنا رہا، جو ہمارا کام ہے وہ کر رہا ہے، تو ہم اس کے ساتھ تعاون کرنے کو بھی تیار نہیں. مجھے نہیں معلوم، ایک جرنل بات کہہ رہا ہوں، کہ اگر اس حسینی مشن میں کوئی ایسا مدرسہ چل رہا ہو جہاں آپ کے بچوں کو تعلیم دی جاتی، تو میرا ایک اندازہ یہ ہے، یہ دنیا بھر کا سروے کر کہ ہارڈلی 10% والدین اس کو پسند کر کے، اس کو سراہ کر، اس کا شکریہ ادا کرتے ہوں کہ ہمارا کام ہے، آپ نے ہمارا بوجھ ہلکا کر دیا. 80% کو تو فکر بھی نہیں ہوگی، اور جو 20% کو فکر ہوگی وہ بچوں کی تعلیم کی نہیں ہوگی، بچوں کی بیبی سٹنگ کی ہوگی، چلو 4 گھنٹے بلا ٹلے ان کے ذمہ رہے. جبکہ ہم ماننے والے اس حلال مشکلات، مشکل کشائے کائنات علی ابن ابی طالب علیہ الصلوۃ والسلام، ہم ماننے والے اس علی کے، علی ماننے والے اس علی کے ہیں جس نے اپنے چاہنے والوں کو اولاد کے حوالے سے یہ ٹریننگ دی ہے. کہ یہ واقعہ آپ میں سے ان لوگوں نے جو شام کی ساری زیارتوں سے فارغ ہو چکے ہیں وہیں سنا ہو، اور باقی لوگوں کے لیے مختصر صحیح یہاں سنا دوں. حجر ابن عدی کا واقعہ. حجر کون ہے؟ میرے مولا کے قریبی صحابیوں میں شامل، میں اس کی بات کر رہا ہوں جو ڈائریکٹ علی سے ٹریننگ لیے ہوئے ہے، علی کی صحبت میں بیٹھا ہوا ہے، علی کا تربیت یافتہ. حجر ابن عدی میرے مولا کے انتہائی قریبی صحابیوں میں ایک، یہ ان 7 صحابیوں میں شامل، 1 of the 7 جنہیں میرے مولا نے 21 رمضان کی رات اپنی آخری زیارت کی اجازت دی تھی. 21 رمضان کی رات کو میرے مولا نماز عشاء کے بعد کسی کو اپنے گھر میں نہیں آنے دی. آخری ایک گروپ آیا تھا 7 صحابیوں، اور اس کے بعد پھر مولا نے اپنی اولاد سے وصیتیں شروع کی، آخری ان میں ایک حجر ابن عدی. بلکہ یہی وہ ہیں جب انہوں نے مولا کی حالت کو دیکھا کہ سارا جسم اتنا زرد ہو چکا، وہ زہر کی وجہ سے، کہ جو زخم پر پٹی بندھی تھی اس کا کلر بھی یلو تھا، پتہ ہی نہیں چل رہا تھا کہ کپڑا کہاں ہے، کھال کہاں ہے، اتنا زیادہ مولا کا جسم زرد ہو چکا، بے اختیار خون کے آنسو رو دی. تو مولا نے کہا تھا، حجر ایک وقت ایسا آئے گا کہ تمہیں بھی ایسے ہی امتحان سے گزرنا پڑے گا، اور ہماری محبت کے جرم میں انتہائی مظلومیت کے ساتھ تم شہید کیے جاؤ گے. وہ حجر ابن عدی جن کا روضہ اور قبر آج بھی شام میں دمشق سے تھوڑا فاصلے پر واقع ہے. تاریخ اسلام یہ اتنا دردناک واقعہ تھا کہ حاکم شام کے چاہنے والے بھی تڑپ اٹھے. چنانچہ مولانا مودودی نے خلافت و ملوکیت اس کو بھی بڑی تفصیل کے ساتھ لکھا، حاکم شام کے ان چند اقدامات میں سے جہاں سے اسلام ٹرننگ پوائنٹ آیا، ملوکیت میں بدلا. اور بات کیا تھی، یہ گرفتار ہو گئے مسجد کوفہ، حاکم شام کے گورنر اپنی سپیچ اتنی لمبی کر دی کہ نماز کا وقت جانے لگا، برداشت نہ کر سکے، ٹوک دیا، روکو اپنی تقریر، نماز پہلے. آج علی والوں کو سمجھانا پڑتا ہے کہ نماز کے وقت کی بھی کوئی اہمیت، لیکن انشاءاللہ نماز کربلا کا اتنا اہم حصہ ہے کہ آگے ایک مجلس میں تفصیل آئی. گرفتار کیے گئے، اکیلے نہیں، بیٹا بھی ساتھ میں ہے اور کچھ ساتھی بھی ساتھ میں، اور کوپے سے گرفتار کر کے ان کو دمشق بھیجا گیا. वहां पहले से एक प्रेशर बिल्ड होने लगा हाकिम के ऊपर, वो किसी प्रेशर प्रेशर को नहीं मानता, मगर इस मसले में, क्योंकि असल में पैगंबर के सहाबी, इस मसले में बात इतनी बड़ी कि वो भी घबरा गए और उसे वही कहना पड़ा कि जो आजकल के कुछ हुक्मरान करते हैं। इन लोगों से कहा अच्छा आने तो दो हुजूर को, मैं रिहा करूं। और उधर जो सिपाही लेकर आ रहे थे उनसे कहा कि शहर में दाखिल होने से पहले ही पहले इनको शहीद कर देना, ताकि अगर बाद में कोई बात हो तो कहा जाए कि मैं तो रिहा करने को तैयार था, मेरे पास आने से पहले ही मार दिएगा। और ज्यादा और मसला बढ़े तो जो आज का तरीका कि चंद सिपाही सस्पेंड किए जाए, इंक्वायरी कमेटी बने, दो साल तक वो बैठी इंक्वायरी करती रहे, उसके बाद सारा मसला खत्म। अब ये रास्ते में पैगाम सिपाहियों को मिल गया कि इनको शहर दमिश्क में दाखिल होने से पहले मार देना। और आज भी हुजूर का रोजा शहर दमिश्क के बाहर है, वहीं पर यह वाकया पेश आया। वो जो सिपाही थे उन्होंने खत पढ़ा, उसमें एक जुमला था, हुजूर को तो किसी सूरत में रिहा नहीं करना, उन्हें तो मारना ही मारना, अलबत्ता हुजूर के साथ जो लोग पकड़े गए उनके सामने एक ऑप्शन रख दो, अगर वो मेरी बयत करने को तैयार हो और ये गारंटी दे कि आइंदा मेरे खिलाफ कुछ ना कहेंगे तो उन्हें रिहा कर देना, हुजूर नहीं बाकी जितने लोग। सिपाहियों के सरदार को यह पैगाम मिला, उसने पहले तो यह खत पढ़ के सुना दी और फिर कहा कि है हुजूर और हुजूर के साथी, हमारा तुम्हारा कोई जाती इख्तिलाफ नहीं, मैं हाकिम का मुलाजिम हूं, मुझे यह पैगाम मिला है, मुझे इस पर अमल करना। तो हुजूर के साथियों में से जितने लोग माफी मांगने और आइंदा के लिए वादा करने को तैयार उनको मैं छोड़ देता हूं, लेकिन है हुजूर तुम्हारे लिए तो यह साफ साफ मसला। जब हुजूर ने यह सुना तो कहा कि मेरी तीन वसीयतें हैं, फिर एटलीस्ट इन पर तो अमल करो। उसने कहा मुझे कोई एतराज नहीं, एक तो अरबों की ट्रेडिशन में मरने वाले की वसीयत, और फिर मेरा तुम्हारा कौन सा झगड़ा, अगर कोई वसीयत हाकिम के हुक्म के खिलाफ जा रही है तो मैं मजबूर, और अगर हाकिम के खिलाफ नहीं है तो मुझे क्या एतराज। कहा मेरी तीन वसीयतें, पहली वसीयत समझ में आती, अच्छा हुजूर के रोजे पे अगर आप जाएं और उनकी जियारत पढ़े तो यह पूरी रिवायत जो मैं पढ़ रहा हूं वाकया यह अरबी में जियारत का हिस्सा है, हमारा सलाम उस पर के जिसने शहादत से पहले वसीयतें की थी, यह जियारत का हिस्सा। और अगर कि अब इंग्लैंड में यह कहने की जरूरत नहीं जो आज से 15 साल पहले मैं कहता था, फिर भी एहतियातन एक जुमला कह दिया कि हुजूर की जियारत शाम में होती है। और मेरा अपना एक पर्सनल एक्सपीरियंस, किसी और जगह यह बात कहते हुए मैं हिचकिचाता हूं, लेकिन यहां का मजमा तो जानता होगा कि परवरदिगार हज और उमरे और जियारत के हवाले से मुझे साहिबान ईमान की खिदमत में एक मौका दिया, जिस हवाले से मैं इन सब जगहों पे गया और बार बार गया हूं। मेरा अपना एक तजुर्बा भी है विद ड्यू रिस्पेक्ट कि वो दुआएं जो ना मक्के में जल्दी से कबूल हो ना मदीने में, हत्ता नजफ करबला, शाम में आप शहजादी जैनब के रोजे पे जाके मांगिए, देखिए कितने जल्दी नतीजा निकलता। ये न सिर्फ ये कि मेरा पर्सनल एक्सपीरियंस, बल्कि जिन लोगों को मैंने बताया उन्होंने भी बाद में आके तस्दीक की कि मौलाना आपने सही कहा। तौहीन मकसूद नहीं है, यह अहले बैत का मसला बड़ा अजीब मसला, एक के फजाइल बयान करो तो डर लगने लगता है कि कहीं दूसरे की तौहीन ना हो रही, लेकिन यह मेरा अपना तजुर्बा है, लोगों ने इस तजुर्बे की तस्दीक भी की। और शायद इसकी वजह यह हो, शायद कि मौला के पास हम गए या अमीरुल मोमिनीन या हाजत लेके आए, और उस वक्त शरीकतुल हुसैन की जरी को थाम के कोई अपनी हाजत पेश कर रहा, तो जैनब तो फौरन आएंगी, बाबा एक चाहने वाले ने मुझसे यह दरखास्त की है, आपकी दुआ कबूल फरमाई, हम जाके मौला की जरी को थामे। एक दिल कह रहा है कि शायद यह हो कि मौला हमसे कहें कि आए हमारे चाहने वाले एक लम्हे के लिए ठहर जा, अभी मेरी बेटी जैनब आई है, जरा जैनब से बात कर लो फिर तेरी जाने मुतवज्जे होता हूं। जिसकी सिफारिश को लेके शरीकतुल हुसैन और वाकान अपने बाप की जीनत बाबा के पास पहुंचे या भाई के पास करबला पहुंचे, वो दुआ कितने जल्द कबूल होगी। लेकिन जब शहजादी की जियारत को जाइए, और जरूर जाइए और बार बार जाइए, तो मौका मिले तो इस शहीद मजलूम हुजूर को ना फरामोश करें, اور جب ان کے روزے پہ جائیں تو عربی کو یہ زیارت پڑھیں اور یہ واقعہ پڑھیں. تین وصیتیں جی. پہلی دو وصیتیں سمجھ میں آتی, لاجیکل ہیں, ہر شہید ہونے والا ایسی وصیتیں کرتا. تیسری وصیت سمجھ میں نہیں آتی, وہ بالکل لاجک اور کامن سینس کے خلاف. کتنے ہی واقعات شہادتوں کے میرے شہر کراچی میں پیش آئیں, لیکن بالکل ہی اس میں الٹی بات ہوتی. پہلی وصیت کہ جب مجھے شہید کرنا تو ہتھکڑی اور بیڑیاں جو مجھے پہنائی گئی ہیں اسی کے ساتھ مجھے دفن کرنا, کہ میرا دل چاہتا ہے جب میں رسول اللہ کے سامنے جاؤں تو اسی حالت میں جاؤں کہ یا رسول اللہ آپ اور آپ کے ولی اور وصی سے محبت کے جرم میں دیکھیے کس طرح سے مجھے شہید کیا گیا. یہ ہتھکڑی اور بیڑی یہ محبت علی کے جرم میں پہنائی گئی ہے. علی والے کے لیے تو ایک اعزاز ہے, ایک میڈل ہے قیامت میں پیش کرنے کے لیے. یہ سمجھ میں آتی ہے وصیت. وہ سپاہیوں کے سردار نے کہا ٹھیک ہے, ہمارا کیا نقصان, حاکم نے ایسی کوئی بات تو نہیں لکھی جی کہ ہتھکڑی بیڑی اتار دینا, ہم اسی طرح دفن کر دیں. سمجھ میں بھی آتی, عمل بھی ہوا. دوسری وصیت یہ کہ مرنے سے پہلے مجھے دو رکعت نماز پڑھنے کا موقع دے. یہ ساری رات جاگ کے نماز پڑھنے والے, قائم اللیل صائم النہار, پوری رات ایک ایک رات میں ایک ایک قرآن ختم کرتے تھے نماز. جب سے گرفتار ہوئے ہیں وہ موقع نہیں مل رہا. کا اس لیے کہ دل چاہتا بارگاہ الہی میں جانے سے پہلے یہ نماز کا تحفہ اپنے ساتھ لے کے جاؤں. اور جب نماز ختم کی تو اس نے سپاہیوں کے سردار نے کہا مجھے کیا اعتراض ہے, پڑھو نماز, کوئی جلدی بھی نہیں ہے. نماز ختم کی اور اس کے بعد ایک جملہ کہا, میں نے زندگی میں اتنے فاسٹ یا تیزی سے نماز کبھی نہیں پڑھی, لیکن آج اس لیے پڑھی ہے کہ تو یہ نہ سمجھے کہ میں موت کے ڈر کی وجہ سے نماز کو لمبے سے لمبا کیے جا رہا ہوں, اس لیے میں نے اس تیزی کے ساتھ نماز ختم کی. یہ حجر تھے یا کربلا میں ابو سمامہ سیداوی تھے جس نے نماز کو یاد کیا, لیکن وہ بات کا وہ مصائب کا ٹکڑا. اور تیسری یہ دو وصیتیں سمجھ میں آ گئیں, شہید ہونے والا شہادت سے پہلے یہ چاہتا ہے کہ اس کو نماز کا موقع ملے. تیسری وصیت یہ کہ میرا جوان بیٹا جو میرے ساتھ گرفتار ہوا, میری تیسری خواہش یہ ہے کہ پہلے میرے بیٹے کو شہید کر, میں اس کا لاشا اپنی آنکھوں سے دیکھوں پھر مجھے شہید کر. یہ بالکل ہیومن نیچر اور باپ کے مزاج کے خلاف. شہید ہونے والا بھی اس منزل میں آ کر ایک ہی جملہ کہتا, جیسا میں نے کہا کہ میرے شہر میں ایسے واقعات پیش آئے, تو پہلے تو باپ کہتا ہے کہ مجھے مار دو, میرے بیٹے کو چھوڑ دو, اور جب یہ دیکھے کہ آنے والا ایسا ظالم ہے کہ رحم نہیں کرے گا تو کہتا اچھا پہلے مجھے موت دے, میں مر جاؤں اس لیے کہ میں یہ داغ یہ صدمہ نہیں دیکھ سکتا کہ میں زندہ ہوں اور میرے جوان بیٹے کا لاشا میرے سامنے ہو. یہ چھوٹا امتحان نہیں ہوتا. اس مجمع میں ایک بڑی تعداد مجھے جوانوں کی نظر آ رہی, تو وہ تو یہ جملہ سن تو لیں گے سمجھیں گے نہیں. یہ وہی بوڑھا باپ سمجھ سکتا ہے جس کا کوئی جوان بیٹا ہو. ہمارے نوجوان ساتھیوں کا قصور نہیں ہے, یہ نیچر کی بات. جب حسین نے اکبر تک سے کہہ دیا اکبر تیرا کوئی جوان بیٹا نہیں ہے, اس لیے تجھے نہیں معلوم کہ بوڑھے باپ کے دل پہ کیا گزر رہی, باپ ہی سمجھ سکتا. اس ماحول میں جہاں باپ کہتا ہے پہلے مجھے موت دے دو, حجر کہتے ہیں پہلے میرا جوان بیٹا اسے شہید کرو پھر مجھے شہید کرو. سپاہیوں کے سردار نے کہا کہ مجھے کوئی اعتراض نہیں, حاکم نے کوئی سیکوینس تو نہیں لکھا, لیکن آخر اس وصیت کی وجہ کیا؟ نماز سمجھ میں آ گیا, ہتھکڑی بیڑی سمجھ میں آ گئے. کہا وجہ صرف ایک, یہ وہ حجر یہ رسول اللہ کا صحابی, مولائے متقیان کا تربیت شدہ شاگرد, جس نے آل محمد کا زمانہ دیکھا, آل محمد کی آنکھیں دیکھی, آل محمد سے استفادہ کیا, آل محمد کا ایسا چاہنے والا بنا کہ ان کے نام پہ جان قربان کر. لیکن اب دیکھیے آل محمد کی تربیت کیا. حضور کہتے ہیں کہ چونکہ حاکم شام کے خط میں ایک آفر ہے کہ اگر کوئی معافی مانگ کر یہ وعدہ کر لے کہ آئندہ میرے خلاف کچھ نہ کہے گا اسے چھوڑ دینا, مجھے ایک ڈر لگ رہا. کیا ڈر لگ رہا؟ کہ ابھی تو میں زندہ ہوں, باپ سامنے ہو تو جوان بیٹا باپ ہی کی وجہ سے صحیح، کبھی بھی ایسی آفر کو قبول نہیں کرے گا۔ باپ ہے نا، ایک احساس، ایک لحاظ، ایک مروت، ایک پریشر، خصوصاً 1400 سال پہلے۔ لیکن اگر میں پہلے مارا گیا تو میرا بیٹا ہے جوان، اس نے ابھی دنیا کی زیادہ رنگینیاں دیکھی نہیں ہیں، اس کے سامنے ساری زندگی پڑی ہے، کہیں ایسا نہ ہو کہ میرا دباؤ جب اس پر سے ہٹ جائے تو دنیا کی رنگینیاں اور مزے حاکم شام کی آفر قبول کرنے پہ مجبور کر دیں، اور وہ حاکم سے معافی مانگ لے اور یہ وعدہ کرے کہ آئندہ اس کے خلاف نہیں جائے گا۔ میں یہ برداشت کرنے کو تیار نہیں ہوں کہ میرے بیٹے کو کوئی نقصان، کہ ایمان کو کوئی نقصان پہنچے۔ چاہے میرا بیٹا میرے سامنے مارا جائے، میں جوان بیٹے کا لاشا دیکھنے کو تیار ہوں، اس کے ایمان میں کوئی کمی دیکھنے کو تیار نہیں ہوں۔ جوان بیٹا پہلے مارا گیا، پھر بوڑھے باپ کی گردن پہ تلوار چلی۔ یہ حجر مولا کے شاگرد کیا میسج دے رہے کہ بیٹے کی جان چلی جائے یہ باپ کو قبول ہے، بیٹے کے ایمان کو نقصان پہنچ جائے یہ باپ کو قبول نہیں۔ یہ ہیں آل محمد کے ماننے والے والدین۔ یہاں پر جان اور ایمان کی بات تو چھوڑیے، معمولی وہ دینی تربیت جس ملک میں آپ ہیں وہاں بھی اور اسلام میں بھی، اس انداز سے بیٹے کو پریشرائز کرنے کا حکم نہیں ہے جو ہم اپنے ملکوں میں عادی تھے، لیکن صحیح انداز سے اگر بیٹے تک دین کا پیغام پہنچایا گیا، ارے چلے نہ مانے ایٹ لیسٹ اپنی ذمہ داری تو پوری ہو جائے۔ کتنے والدین کو اس بات کی فکر ہے، کتنے والدین نے کبھی اس مسئلے پہ غور کیا؟ حضور کیا ان کی نگاہ میں ان کے جوان بیٹے کی کوئی حیثیت نہیں؟ وہ جان کی بات کر رہا ہے کہ اس کی گردن اڑا دو۔ ہمارے لیے بیٹے سے ایک داڑھی کا مسئلہ بیان کرنا، اپنی بیٹی سے ایک اسکارف کی بات کہنا، اپنے جوان بچوں سے یہ ڈسکو اور ڈانس کے حوالے سے کوئی پیغام دینا، یہ کہنا مشکل ہو رہا۔ گرچہ یہ جو میں نے کہا محاورتن کا، اس لیے کہ چیزیں جوان بچوں سے نہیں کہی جاتی، اس کا آغاز تو ہوتا ہے بچے کی ولادت سے، بلکہ شاید اس سے بھی پہلے سے۔ السعید من سعد فی بطن امه و الشقی من شقا فی بطن امه، پیغمبر کی حدیث۔ نیک وہ ہے جو ماں کے پیٹ سے نیک بننا شروع ہوتا، تربیت کا وہ مرحلہ ہوتا۔ لیکن اتنی لاپرواہی، ایک وہ بوڑھا باپ جو جوان بیٹے کی ڈیڈ باڈی یا میت دیکھنے کو تیار اور اس کا ایمان بچ جائے، اور ایک آج کا باپ اور ماں، وہ بھی آل محمد کا ماننے والا، یہ بھی آل محمد کے ماننے والا، وہ بھی علی حیدر کرار کا نام لینے والا، یہ بھی حیدر کرار کا نام لینے والا، اتنا فرق کیوں ہو رہا ہے سیرتوں میں؟ اور حجر ہی کا پیغام کربلا میں چل کے حر کے بیٹے کا نام بنا، وہاں بھی تو یہی کہا تھا کہ بیٹا تیرے باپ نے بڑی خطا کی ہے، اب جا پہلے اپنی جان کا نذرانہ دے اور اپنے باپ کے گناہ کو معاف کرا۔ وہاں بھی اپنی غلطی کا احساس جب حر کو ہوا تو پہلے جوان بیٹے کو بھیجا۔ دیکھیں یہ سارے میسیجز علی سے لے کے حسین تک، ہمارے پاس دین یہی تو ہے نا، ایک علی اور ایک حسین، اور اسلام کے دعوت میں بھی یہی دو باتیں۔ وہ علی کا صحبت یافتہ اور یہ حسین کی صحبت میں چند لمحوں میں آ کے اپنے آپ کو بدلنے والا، دونوں کی سیرت میں ہمیں کیسی ایک سملرٹی یا مماثلت مل رہی جو ہمارے لیے ایک پیغام بن رہی ہے۔ کون حر، جو باتیں میں نے اب تک کی ہیں اور جو میں انشاءاللہ آئندہ منگل تک آخری مجلس تک کروں گا، اسے مایوس نہ ہوئی، دل شکستہ نہ ہوئی۔ یہ کسی مرحلے پہ نہیں کہا جا رہا کہ اگر اب تک کوئی غلطی ہوئی ہے تو اب کوئی راستہ ہی نہیں ہے اس غلطی کے ازالے کا۔ جب حر جیسے بڑے گناہگار کے لیے اصلاح کا راستہ آخری لمحے تک کھلا تھا، بلکہ حر کی غلطی نے تو معاملے کو وہاں تک پہنچا دیا کہ اب جو وہ غلطی کر چکا ہے وہ واپس نہیں ہو سکتی، لیکن پھر بھی اسے معاف کیا گیا اور اتنے احترام کے ساتھ معاف کیا گیا۔ یہ کریم ابن کریم آل محمد ہے۔
इनके यहां सच्चे दिल से अपनी गलती को मान के आ जाओ, इसके बाद गुनाह का कोई तस्किरा ही नहीं है। शर्मिंदा करना, नादिम करना तो दूर की बात, गुनाहगार को वो इज्जत और एहतराम अता की जाती। करीम इब्ने करीम, लेकिन बस इतना है कि हुर की तरह से आ जाओ। कौन हुर? बास चीजें मकातिल में है, बास चीजें मैंने अपने बुजुर्ग असातिजा से सुनी। जाहिरी एतबार से करबला के वाकये का शायद सबसे बड़ा सबब, हुसैनी काफिला मक्के से कूफा जा रहा, ये कौन है कि जिसने आके रास्ते में इस काफिले को रोका था? और ही तो है जिसने फर्जंदे रसूल के घोड़े की लगाम पे हाथ डाला और कहा कि अब मैं आपको आगे ना जाने दूंगा। यहां तक मैंने बात बुजुर्ग असातिज़ा से सुना कि जैसे ही हुर ने हुसैन के घोड़े को रोका, उधर महमिल से जैनब कुबरा के रोने की आवाज बुलंद हुई। जैनब को उसका बाबा बता गया था करबला का वाकया किस अंदाज से होगा और कहां से शुरू होगा। मालूम था जब मेरे भाई का रास्ता रोका जाएगा, यानी अगर तो बुजुर्ग असातिज़ा से मैंने सुना, इस रिवायत को जहन में रखी, तो जैनब कुबरा को सबसे पहले रुलाने वाला हुर है। ये कौन है जो हुसैन के काफिले के रास्ते को बदल के करबला लेके आया? करबला हुसैन किसकी वजह से आया? यहां ना इब्ने ज़ियाद है, ना अभी उमर साद है, ना शिमर है, ये हुर है जो यहां लेके आया। अरे वो कौन है जिसने इब्ने ज़ियाद को खत लिखा कि हुसैन यहां हमारे कब्जे में आ चुके हैं, और जिसके खत की बुनियाद पर वहां से फौजों पे फौजी आ रही हैं? ये हुर है। सात मुहर्रम की जिस मीटिंग में यह तय हुआ था कि जंगल के जानवर भी आके पानी पी सकते हैं, लेकिन हुसैन और हुसैन के बच्चों को एक कतरा आब नहीं दिया जाएगा, उसमें हुर शामिल, क्या कहीं पे उसने इख्तिलाफ किया इस फैसले से? अरे आशूर की बात छोड़िए, जंगे करबला तो 9 मुहर्रम की से पहर को शुरू हो चुकी थी। वो तो हुसैन ने अब्बास को भेज के एक रात की मोहलत ली या दी, लेकिन अगर वो मसला ना होता तो जंग शुरू हो गई थी। उस वक्त तक हुर शामिल था कि नहीं था हमारे साथ? जब पहला तीर उस रात से पहर को चलाया जा रहा है, कोई आसार थे हुर के वापस आने के? रास्ता रोकने से लेकर इस तनहा काफिले को करबला लाने तक, और वहां से लेके 9 मुहर्रम की जंग शुरू होने तक, और वहां से लेके सुबह आशूर तक, हर मीटिंग में हुर मौजूद है, हर फैसले में हुर मौजूद। उसके कानों में बच्चों के रोने और तड़पने और प्यास से बिलकने की आवाज भी आ रही। लेकिन जब 10 मुहर्रम की तारीख आती और एक मरतबा अब यह फैसला हो गया कि जंग होके रहेगी, मेरे मरहूम रूहानी उस्ताद बयान करते थे, मरहूम मौलाना जैदी साहब, कि अपने खेमे में हथियार सजा रहा कि एक मरतबा कान में किसी बीबी के रोने की आवाज आई, और ऐसा महसूस हुआ जैसे कोई बीबी कह रही, और मेरे बेटे ने तेरा बिगाड़ा क्या था जो तू मेरे बेटे को यहां लाया और उसके खिलाफ जंग कर रहा? चारों तरफ देखा, कोई नजर ना आया। देखिए अजमत ज़हरा को तो हुर मानता, जब हुसैन ने रास्ते में कहा था हुर तेरी मां तेरा मातम करे, तो उस वक्त भी हुर ने कहा था फर्जंदे रसूल, सारे अरब में कोई और इस तरह से मेरी मां का तस्किरा करता तो मैं भी इसी तरह जवाब देता, लेकिन आपकी मादर गरामी के बारे में क्या कह सकता हूं जो रसूल की बेटी और सैयद है निसाए आलमीन। एक मरतबा घबरा गया, और बस उसी लम्हे पे हुर का कल्ब बदला, हुर में चेंज आया, और एक मरतबा खेमे से बाहर निकला। हुर का साथी हुर को देख रहा, घबरा के कहता हुर कोई तब्दीली आ गई है, जब तू खेमे में जा रहा था उस वक्त कुछ और था, अब जो बाहर आ रहा है उस वक्त कुछ और है। कहा कि हां, अब मुझे अपनी गलती का एहसास हुआ है, और मैं सोच रहा हूं कि आका हुसैन के दरवाजे पे जाके माफी मांगू, शायद मुझे माफी मिल जाए। हुर का अपना बचपने का दोस्त कहता है हुर क्या हिमाकत कर रहा है, इधर से भी जाएगा उधर से भी जाएगा, तू इतना बड़ा मुजरिम है कि कायनात का बड़े से बड़ा मेहरबान تجھے تو معافی نہیں دے سکتا ہے، اتنا بڑا تو نے جرم کیا ہے، تجھے تو کہیں سے معافی نہیں مل سکتی، مگر حر کہتا ہے، تم کہہ رہے ہو، مجھے یہ یقین ہے کہ میں جس کے دروازے پہ جا رہا ہوں وہاں سے مجھے بھی معافی ملے گی، اور یہ کہہ کے اپنے بیٹے اور غلام کو لے کے چلا، ادھر سے حر چلا اور ادھر سے حسین کی فوج نے یہ منظر دیکھا کہ اب تک کربلا کے واقعے کا سب سے بڑا ذمہ دار وہ چلا رہا ہے، لشکر امام کو کیا معلوم کس ارادے سے آ رہا ہے۔ ایک مرتبہ حبیب ابن مظاہر نے آواز دی، اے اصحاب امام، جلدی سے ان جوانان بنی ہاشم کو، ان شہزادوں کو اپنے گھیرے میں لے لو، ایسا نہ ہو کہ ہم زندہ رہیں اور آنے والا یہ نقصان پہنچا دے۔ اور ادھر عباس نے آواز دی کہ اے جوانان بنی ہاشم، ذرا جلدی سے آقا حسین کو اپنے گھیرے میں لو، ایسا نہ ہو کہ ہمارے ہوتے ہوئے آنے والا آقا کو کوئی نقصان پہنچا دے۔ عزاداروں، یا رک کر ایک مرتبہ دل چاہتا ہے کہ اے حبیب، ابھی تو تمہیں اتنا خیال ہے کہ ان جوانان بنی ہاشم کو کوئی نقصان نہ پہنچ جائے، ارے اس وقت ہوتے تو کیا گزرتی، جب قاسم کا بدن ٹکڑے ٹکڑے ہو رہا، اکبر کے کلیجے میں برچی اتر رہی، عباس کے بازو کٹ رہے، اصغر کا ننا سا گلا چھج رہا، اور اے میرے آقا عباس، ابھی تو آپ نے جوانان بنی ہاشم سے کہا آقا کو گھیرے میں لے لو، ارے اس وقت اگر آپ ہوتے تو کیا گزرتی، جب سر سے پیر تک تیروں میں زخمی، چاروں طرف دیکھ کے میرا آقا کہہ رہا، حل من ناصر ینصرنا، حل من مغیث یغیثنا۔ فوج حسین مختصر ہے، چھوٹی ہے، مگر ایک بار تیار ہو گئی، آنے والا قریب آیا ہی نہیں، ایک فاصلے پہ رکتا ہے، ایک فاصلے پہ رکتا ہے، اور ایک مرتبہ گھوڑے سے اترا، جیب سے رومال نکالا، ہاتھوں کو رومال سے باندھا، آواز دی، اے رحمت للعالمین کے بیٹے، کیا کائنات کا سب سے بڑا مجرم تیری بارگاہ میں آ سکتا ہے؟ اور حسین نے کہا، عباس اپنے ساتھیوں کو یہی روکو، حبیب اپنے سپاہیوں کو یہی روکو، میرا مہمان آیا ہے، میں اپنے مہمان کے استقبال کو جاتا ہوں، اور یہ کہہ کہ میرا آقا اکیلا آگے بڑھا۔ حسین گھوڑے سے اترے بھی نہ تھے کہ حر نے رکابوں میں حسین کا پیر ہے اسی پہ سر رکھ دیا، اور ایک ہی جملہ کہہ رہا ہے، فرزند رسول، آپ کو اپنی ماں فاطمہ زہرا کا واسطہ، میری خطا معاف کر دیجئے، میرا قصور معاف کر دیجئے۔ حسین گھوڑے سے اترے، حر کو گلے سے لگایا، اے حر یہ کیا کہہ رہا ہے، انت اخی فی الدنیا والآخرہ، ارے تو تو میرا بھائی ہے اس دنیا میں بھی اور آخرت میں بھی۔ اے حر، بس یہ آخری تین جملوں کی زحمت، اے حر، آج میں بڑا خوش ہوں اور آج میں بڑا شرمندہ ہوں، خوشی اس بات کی ہے کہ باطل کو چھوڑ کے حق پر آ گیا، ظلمت کو چھوڑ کے نور پہ آ گیا، گمراہی کو چھوڑ کے ہدایت پہ آ گیا، اور شرمندہ اس بات پر ہوں کہ کل جب میرا دشمن بن کے آیا تھا تو تجھے بھی پانی پلایا، تیرے پیاسے گھوڑوں کو بھی پانی پلایا، اور آج میرا مہمان بن کے آیا ہے تو ساقی کوثر کا بیٹا ایک کوزہ آب تجھے پیش نہیں کر سکتا۔ ارے حسین کا جملہ کیا تھا، حر پر گویا تازیانہ پڑا، جانتا ہے کہ میں ہی ذمہ دار ہوں، تڑپ کے کہا، آقا بھئی یہی گناہ معاف کرانے آیا ہوں، اور اس لیے میری خواہش ہے کہ سب سے پہلے میرے بیٹے کو مرنے کی اجازت دیجئے۔ حسین نے کہا، حر آج سب کو مرنا ہے، کوئی پہلے کوئی بعد میں، اس لیے میں نہیں روکتا، جا تیرے بیٹے کو اجازت ہے۔ عزاداروں بس یہ آخری جملہ سنو، حر کا بیٹا چلا، باپ کہتا ہے بیٹا ایسا جہاد کرنا کہ میری ساری غلطیاں معاف کرا دینا، بیٹے نے جہاد تو کیا مگر ایک وقت آیا کہ گھوڑے سے گرا اور آواز دی، یا ابتا ادرکنی، بابا میری مدد کو آئیے۔ حر گھبرا گیا، ہے تو بوڑھا باپ نا، ایک مرتبہ بے چین ہو گیا، تڑپ کے کھڑا ہوا، آقا میرا بیٹا پکار رہا ہے، ذرا مجھے بیٹے کے پاس جانے دیجئے۔ حسین نے کہا، ہو ٹھہر جاؤ، تمہیں یہی ٹھہرنا ہے، تم یہی ٹھہرو، میں جا رہا ہوں، اور اس کی دو وجہ، پہلی بات تو یہ کہ تم میرے مہمان ہو، زحمت نہ کرو، میں تمہارے بیٹے کو لے کے آتا ہوں، لیکن اس سے بڑی بات، تم بوڑھے باپ ہو، وہ جوان بیٹا ہے، بوڑھے باپ جوان بیٹوں کے لاشے نہیں اٹھاتے ہیں، تم یہی بیٹھو، میں تیرے بیٹے کا لاشا لاتا ہوں۔ ہاتھ جوڑ کے آقا حسین سے آخری جملہ کہنا ہے، آقا جب حر کا بیٹا گھوڑے سے زمین پہ گرا تو اس سے تو کہا گیا بوڑھے باپ جوان کے لاشیں نہیں اٹھاتے. اور جب علی اکبر 18 سال کا وہ مہلکا گھوڑے سے زمین کربلا پہ گرا تو ارے کس طرح سے یہ بوڑھا باپ جوان بیٹے کے لاشے پر پہنچ. خداوندا حسین کے اکبر کا واسطہ اور حر کو عطا کی جانے والی معافی کا واسطہ, ہمیں حسین اور حسین کے بابا اور مادر گرامی کی شفاعت اور مدد اس دنیا میں بھی عطا فرما اور آنے والی دنیا میں بھی. خداوندہ ان مصائب اہل بیت کا واسطہ ہمیں دنیا اور آخرت کی ہر پریشانی سے محفوظ فرما. پروردگارا یہ آنسو بہانے والے مومنین اور مومنات ان کی جتنی دعائیں اور حاجتیں سب کو پورا فرما اور ان مظالم کے انتقام کے لیے امام زمانہ کے ظہور میں تعجیل فرما. ماتم حسین.